मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम मसिंहको कथामा। कार्यक्रम मसिंहको कथामा आज हामीले तपाईँको अगाडि नयाँ श्रृङ्खला लिएर उपस्थित भएको छौँ। कार्यक्रम मसिंहको कथाका सम्पूर्ण भागमा भएका घटनाहरू धर्मशास्त्र, पवित्र बाइबलमा, चारवटै सुसमाचारको विभिन्न भागहरूमा तपाईँले पाउन सक्नुहुनेछ। ती चारवटा सुसमाचारहरूबाट हामीले क्रमबद्ध रूपमा येशु मसिंहको जीवनीलाई नाटकीय र कलात्मक तरिकाले तपाईँको निम्ति पस्कने हाम्रो प्रयास रहेको छ। तपाईँका कुनै पनि जिज्ञासाहरू, प्रतिक्रियाहरू भएमा कृपया हामीलाई लेख्न नबिर्सनुहोला। हाम्रो ठेगाना तपाईँलाई हाम्रो कार्यक्रमको अन्त्यमा बताउने नै छौँ। आउनुहोस् अहिले भने सुनौ मसिंहको कथाको 17 भाग। अर्को आश्चर्य कर्मसँगै यो कथा सुरु हुन्छ। एउटा मानिस निको भएको कथा मात्र होइन, तर योभन्दा अगाडि कहिल्यै नदेखेको चमत्कार। भाग 17।
कफर्नहुम जानुभएको धेरै समय नबित्दै येशू र चेलाहरू तबोर पर्वतको नैन सहरमा जानुभयो। यो ठाउँ गलिल तालदेखि झन्डै 20 मिल टाढा थियो र नासरतबाट झन्डै 6 मिल दक्षिणतिर। येशू र उहाँका चेलाहरू नैन भन्ने ठाउँतिर जाँदै गर्नुहुँदा उहाँहरूका पछि पछि धेरै मानिसहरू आइरहेका थिए। जब येशू सहरको प्रवेशद्वारमा पुग्नुभयो, त्यहाँ मलामीमा गइरहेको एउटा समूहलाई भेट्नुभयो। एउटा जवान मानिस भर्खरै मरेको रहेछ। यो जवान मानिस एउटी स्त्रीको एकमात्र छोरो रहेछ। उनी नैनमा बस्ने विधवा थिइन्। यो मलामीमा सहरका धेरै मानिसहरू आएका थिए। जब प्रभुले त्यस स्त्रीलाई देख्नुभयो, उहाँलाई तिनीप्रति दया जागेर आयो। येशू त्यस स्त्रीतिर फर्कनुभयो र भन्नुभयो, नरो। त्यसपछि येशू त्यो मानिसको लास राखेको बाकस भएको ठाउँतिर जानुभयो। बाकस बोक्ने मानिसहरू ठिङ्ग उभिए। येशूले आफ्नो हात त्यो लासमा राख्नुभयो र त्यो मरेको मानिससँग कुरा गर्नुभयो। येशूले ठूलो स्वरमा कराएर आज्ञा गर्नुभयो, जवान मानिस, म तिमीलाई भन्दछु, उठ। तुरन्तै त्यो जवान मानिस उठ्यो र कुरा गर्न थाल्यो। येशूले त्यस मानिसलाई उठ्न सहायता गर्नुभयो, हातमा समात्नुभयो र उनकी आमाको छेउमा लगिदिनुभयो। सबैजना आश्चर्यचकित भए। त्यहाँ अहिलेसम्म कोही पनि मरेको मानिस फेरि जीवित भएको थिएन। मानिसहरूले परमेश्वरको प्रशंसा गरे। भिडको एकजना मानिसले कराएर भन्यो, हाम्रो माझमा एउटा महान अगमवक्ताको उदय भएको छ। परमेश्वर आफ्ना मानिसहरू कहाँ आउनु भएको छ। यसरी मरेको मानिसलाई येशूले बिउझाउनु भएको खबर सारा यहुदिया र अरू ठाउँभरि फैलियो। येशूलाई पछ्याउने कोही कोही मानिसहरू गालिल वरपरका थिए र उनीहरू बप्तिस्मा दिने योहन्नाका चेलाहरू थिए। उनीहरूले यो खबर योहन्ना कहाँ पुर्याए, जो त्यस बेला झ्यालखानामा थिए। योहन्नाले आफ्ना दुईजना चेलाहरूलाई प्रभु कहाँ पठाए। योहन्नाले येशूबाट एउटा उत्तर जान्न चाहे, येशू नै आशा गरिएको व्यक्ति हुनुहुन्छ कि वा अरू नै कसैलाई पर्खनुपर्ने हो भनेर योहन्नाले जान्न चाहे। यो झ्यालखाना एकदमै नराम्रो ठाउँ थियो। योहन्नालाई निराश र निरुत्साह भएको थियो होला र परमेश्वरको योजनाको बारेमा पनि अलिकति अनिश्चित भए होलान्। जब यी चेलाहरूले येशूलाई भेट्टाए, उहाँले धेरै मानिसहरूलाई रोगहरूबाट निको पार्नुभएको, दुष्टात्माबाट छुटकारा दिनुभएको, अन्धाले देख्न सक्ने भएको, लङ्गडा हिँडेको, यी कुराहरूलाई देखे। जब येशूले ती समाचार वाहकहरूसँग कुरा गर्नुभयो, तब उनीहरूले येशूलाई योहन्नाले सोध्न पठाएको प्रश्न सोधे। येशूले योहन्नाका समाचार वाहकहरूलाई यसरी जवाफ दिनुभयो,
गएर योहन्नालाई तिमीले देखेको र सुनेको कुरा भन, मरेकाहरू जीवित भएका छन्, गरिबहरूलाई सुसमाचार घोषणा भएको छ, र ममाथि विश्वास नगुमाउने धन्यका हुन्।
केही समय येशूलाई भेटिसकेपछि समाचार वाहकहरू फर्के र बप्तिस्मा दिने योहन्ना कहाँ गए र येशूले भन्नुभएको सबै कुराहरू बताए। समाचार वाहकहरू जाँदै गर्दा येशूले भिडलाई योहन्नाको बारेमा बताउनुभयो। उहाँले उनीहरूलाई एउटा प्रश्न सोध्नुभयो,
जब तिमीहरू उजाड स्थानमा गयौ, तिमीहरू के हेर्नलाई गयौ, एउटा राम्रो पहिरन भएको मानिस? होइन, राम्रो कपडा लगाउने मानिस त दरबारमा हुन्छन्। त्यसो भए के हेर्नलाई गयौ, अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, उनी अगमवक्ता भन्दा पनि महान हुन्। उनी त्यही हुन् जसका बारेमा धर्मशास्त्रले यसो भन्दछ, हेर म आफ्नो दूतलाई तिम्रो अघि अघि पठाउनेछु जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार पार्नेछन्। म साँच्चै तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा दिने युहन्नभन्दा महान अरू कोही भएको छैन, तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ त्यो यिनीभन्दा महान हो।
कर उठाउने लगायत सबै मानिसहरूले परमेश्वरको योजनालाई युहन्नाबाट बप्तिस्मा लिएर स्वीकारेका थिए। यो कुरा धर्मगुरुहरू र फरिसीहरूमा सत्य थिएन। उनीहरूले बप्तिस्मा लिन इन्कार गरेका थिए र यसले परमेश्वरको मनमा भएको योजनालाई धक्का पुर्याएको थियो। येशूले आफ्नो टाउको हल्लाउनु भयो। उनीहरूलाई रिझाउन सम्भव थिएन।
अब यस पुस्ताको तुलना म केसँग गरौँ? यो त बजारमा खेल्ने सानसाना केटाकेटीहरू जस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन् र भन्छन्, हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौँ तर तिमीहरू नाचेनौ, हामीहरूले बिलाप गऱ्यौँ तर तिमीहरूले अफसोस गरेनौ, किनभने युहन्ना खाँदै र पिउँदै आएनन् र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। मानिसको पुत्र खाँदै र पिउँदै आयो र तिनीहरू भन्छन्, हेर घिचुवा पियक्कड र कर उठाउने र पापीहरूको मित्र, बुद्धि ठिक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छन्।
कमलले आफ्नो बुबा विजयलाई हेरे। उनको अनुहारबाट स्पष्ट थियो कि उनले येशूले भन्नुभएको कुरा केही पनि बुझेका थिएनन्।
बुद्धि ठिक हो भन्ने कुरा त त्यसका कामहरूबाट नै प्रमाणित हुन्छ भनेको के हो? मैले केही बुझिन।
यो त तिमीलाई कसैले राम्रो सल्लाह दिए जस्तै हो, र यदि तिमीले सल्लाह मान्यौ भने तिमीले राम्रो परिणाम पाउनेछौ। यो एउटा उदाहरण हो जहाँ असल सल्लाह मानेर बुद्धि ठिक हो भने प्रमाणित गर्दछ।
मैले बल्ल बुझे, जब येशूले बुद्धि ठिक हो भन्ने कुरा त्यसका कामहरूबाट मात्र थाहा पाइन्छ भन्नुभयो, यो त बुद्धिलाई सल्लाह मान्ने मानिससँग जोडिएको जस्तै थियो। मैले सल्लाह मान्ने विषयमा यस प्रकारले कहिले पनि सोचेको थिएन।
लुकाको सुसमाचारले एकदमै अनौठो भोजको बारेमा बताउँछ। एउटा फरिसीले येशूलाई भोज खान आफ्नो घरमा बोलाए। जब येशू फरिसीको घरमा जानुभयो, उहाँलाई खान तयार भएको ठाउँमा घरको मालिकले लगे। त्यहाँको संस्कृतिमा खान भएको टेबुल वरिपरि खान आउने मानिसहरू ढल्किएर बस्ने चलन थियो।
येशू फरिसीको घरमा हुँदा एउटी स्त्री त्यहाँ आइन् र येशूको छेउमा उभिन्। फरिसीहरू र अरू पाहुनाहरूको बोली नै बन्द भयो। यो स्त्रीको सहरभरि नै नराम्रो कुराको चर्चा मात्र थियो। यस स्त्रीले येशू फरिसीसँग खाना खान आउन लाग्नुभएको छ भन्ने कुरा थाहा पाइन्। उनले येशूको बारेमा थुप्रै कथाहरू पनि सुनेकी थिइन्। उनलाई त्यो भोजमा गएको कसैले रुचाउँदैनन् भन्ने कुरा पनि थाहा थियो। तरै पनि उनले आफैलाई तयार पारिन्, आफूसँग अत्तर लिइन्। त्यो स्त्री येशूको नजिकै उभिरहेको बेलामा उनी रुन थालिन् र उनको गालाबाट आँसुको धारा बहन थाल्यो। उनको केही आँसु येशूको खुट्टामा खस्यो। त्यस स्त्रीले तुरन्त येशूको खुट्टामा गएर आफ्नो कपालले येशूको खुट्टाको आँसु पुछ्न थालिन्। त्यसपछि उनले उहाँको खुट्टालाई चुम्बन गरिन् र अत्तरको बिर्को खोलेर येशूको खुट्टामा दलिन्। येशूलाई खानामा बोलाउने फरिसीले आफूले देखेको कुरामा आश्चर्यचकित भए। त्यस स्त्रीले यस्तो लाज लाग्ने काम गरेकोमा उनलाई रिस उठ्यो र उनले मनमा नै विचार गरे, यदि यो मानिस अगमवक्ता भएको भए उनलाई छुने यो स्त्री नराम्री हो भन्ने कुरा थाहा हुने थियो र उसले त्यस स्त्रीसँग कुनै सरोकार राख्ने थिएन। येशूले त्यो फरिसीको विचारलाई हेर्नुभयो र उनीसँग कुरा गर्नुभयो।
सिमोन, म तिमीलाई केही कुरा भन्न चाहन्छु। कुनै समयमा एकजना साउजी थियो, उसले दुईजना मानिसहरूलाई ऋण दिएको रहेछ, एउटाले 500 चाँदीका सिक्का र अर्काले 50 चाँदीका सिक्का। ती मानिसहरूले आफूले लिएको ऋण तिर्न सकेनन्, त्यसैले साउजीले दुवैको ऋण माफी गरिदिनुभयो। अब यी दुई ऋणीहरूमा कुन चाहिँ ऋणी बढी धन्यवादी हुनेछ?
येशू एकछिन रोक्नुभयो र सिमोनलाई हेर्नुभयो। सिमोनले उत्तर दिए, मेरो विचारमा जुन मानिसको ऋण बढी थियो उनै बढी धन्यवादी हुन्छ। येशूले टाउको हल्लाउनु भयो,
तिमीले ठिक भन्यौ।
सिमोनको उत्तर ठिक थियो। त्यहाँ ठिक उत्तर भन्नु र असल काम गरेर देखाउनुको बीचमा भिन्नता छ। येशू सिमोनको कुराले मूर्ख बन्नु भएन। उहाँलाई सिमोनको हृदयमा के कुरा छ भन्ने थाहा थियो। जीवनको थकाई निराशा सबको सान्त्वना ख्रिस्टमा छ। यो गीत सुन्नुभयो, यसलाई हामीले सान्त्वना एल्बमबाट लिएका थियौँ। श्रोता मित्र, तपाईँले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम मसीहको कथाको 17 भाग। हाम्रो कार्यक्रम मसीहको कथा तपाईँलाई कस्तो लाग्दैछ? कृपया आफ्ना प्रतिक्रियाहरू भएमा, जिज्ञासा र सल्लाह सुझावहरू भएमा हामीलाई चिठी, इमेल या एसएमएस जे गरी पनि पठाउन सक्नुहुनेछ। हाम्रो कार्यक्रमको ठेगाना छ, कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। र इमेलको ठेगाना छ mero.history@gmail.com। अनि हामीलाई एसएमएस गर्दा आफ्नो मोबाइलको सन्देश लेख्ने ठाउँमा जानुहोस् र टिएलएम टाइप गरी स्पेस दिनुहोस् र आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस गर्न सक्नुहुनेछ। हामीलाई एसएमएस गर्दा एसएमएस गर्न टिएलएम लेखी स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस गर्नुहोला। श्रोता मित्र, कार्यक्रम मसीहको कथाको 17 भागको हामी अन्त्यतिर आइपुगेका छौँ र अब जाने बेलामा हामीलाई साथ दिने मित्रहरू जोएल भुजेल, आगमन अधिकारी र सुभाष प्रधानलाई धन्यवाद भन्दै प्राविधिक मित्र खेमन अनि म पौलस पनि भोलि यसै समयमा कार्यक्रम मसीहको कथाको 18 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै आजलाई भने हामी बिदा माग्दछौँ। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।